नमस्कार। कार्यक्रम सचेतनामा प्रविधिबाट सहकर्मी संयोग रेग्मीसँगै लक्ष्मी पौडेलको सुने जितिन छ विजय एफएम 101.6 इन्टरनेट अनलाइन www.vijayfm.org.np लगइन गरेर सुन्दै हुनुहुन्छ। हामीलाई मोबाइल एप्लिकेसनबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हामी कार्यक्रममा यो समय अब महिलाका विषयवस्तुमाथि केही कुराकानी गर्नेछौँ, केही सामग्री प्रसारण गर्ने गर्दछौँ। हप्ताको दुई दिन मङ्गलबार साँझ 5 बजेदेखिको समय आधी घन्टा, बुधबार बिहान 10 बजेको विजय खबरपछि 10:55 बजेसम्मको समयमा हामी तपाईँसँग सँगै रहनेछौँ। कार्यक्रम सचेतना समुदायमा महिलाको अवस्था, उनीहरूलाई वर्षौँदेखि पितृसत्तात्मक राज्यको नाममा होस् अथवा लैङ्गिकताको नाममा होस् अथवा क्षमताको नाममा होस् महिला भएकै कारण गरिएका केही विभेदहरूबाट माथि ल्याउने एउटा प्रयास हामीले कार्यक्रम मार्फत गरिरहेका छौँ। सँगसँगै महिलाहरूका पक्षमा काम गर्ने, वकालत गर्ने सङ्घ संस्था, व्यक्ति समुदायका कुराकानीलाई पनि हामी कार्यक्रम मार्फत उजागर गर्ने गर्दछौँ। आज कार्यक्रममा हामीले केआई नेपाल भन्ने संस्थाको बारेमा कुराकानी गर्ने गर्दछौँ। सायद यो संस्थाको बारेमा धेरैजनाले कुराकानी सुन्नु भएको छ होला, नाम सुन्नु भएको छ होला, ती संस्थाका गतिविधि देख्नु भएको छ होला र कतिपय श्रोता आफन्त त योसँगै जोडिनु पनि भएको छ होला। तर खासमा जसले थाहा पाउनु भएको छैन, जसले केही मात्र सुन्नु भएको छ, जसलाई अझै धेरै जान्न मन छ, त्यो जानकारी दिन आज हामीले स्टुडियोमा निम्ताएका छौँ केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई। समुदायमा कस्ता व्यक्ति यो संस्थासँग जोडिन सक्छन्, कस्ता व्यक्तिलाई समुदायमा जोडेको छ र समुदायमा महिलाको लागि विशेष गरी यो संस्थाले के काम गरेको छ भन्ने जानकारी लिने गर्दछौँ। आउनु श्रोता आफन्त, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। इन्द्र सर, स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद लक्ष्मीजी र सम्पूर्ण विजय एफएम परिवारलाई मेरो तर्फबाट शुभकामना।
गैंडाकोट कुन कार्यक्रम विशेष अथवा के विशेषमा आउँदै हुनुहुन्छ?
म विशेष गरी हाम्रो केआई नेपालले सञ्चालन गरेको सुरक्षित आवास गृह छ हाम्रो भरतपुरमा, र त्यही आवास गृह र सँगसँगै चितवनको पदमपुरमा समुदायमा हामीले जुन गतिविधिहरू महिलाहरूको अधिकारको निम्ति, महिलाहरूको चाहिँ एउटा क्षमता अभिवृद्धिका जुन कार्यक्रमहरू हामीले गरिरहेका छौँ, त्यो कार्यक्रमको चाहिँ निरीक्षणको निम्ति र समुदायसँग बसेर आगामी कार्यक्रमहरू कसरी बनाउने, कस्ता कार्यक्रमहरू चाहिँ उहाँको समुदायका लागि आवश्यक छन् भन्ने सिलसिलामा उहाँहरूसँगको बसाइका क्रममा म चितवन आइपुगेको अवस्थामा यहाँहरूसम्म आएर फेरि श्रोताहरूसम्म जान पाउँदाखेरि एकदमै खुसी लागेको छ।
केआई नेपाल भनेको के हो यो संस्था अनि के गर्छ?
केआई नेपाल 2008मा दर्ता भएर विशेष गरी मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्य भएको समाजको परिकल्पना गर्ने उद्देश्यका साथ स्थापित सामाजिक संस्था हो, र आफ्नो स्थापनादेखि नै यो संस्थाले विशेष गरी समुदायमा कसरी मानव बेचबिखनलाई रोकथाम गर्न सकिन्छ, त्यसको निरोध गर्न सकिन्छ र बेचबिखनमा परेका तथा बेचबिखनको जोखिममा परेका महिलाहरू, चेलीबेटीहरू हुन्छन्, उनीहरूलाई हामीले कसरी संरक्षण गर्न सकिन्छ र संरक्षण सँगसँगै उनीहरूका हातमा सिप भरेर समाजमा पुनस्थापित गराउन सकिन्छ र महिलाहरूलाई विशेष गरी व्यवसायमा आबद्ध भएर आर्थिक उपार्जन कसरी गराउन सकिन्छ, यदि त्यसो गर्न सकियो भने मात्रै समाजमा हामीले परिकल्पना गरेको हाम्रो समाज मानव बेचबिखन र लैङ्गिक हिंसा शून्य हुन सक्छ भन्ने उद्देश्यका साथ दर्ता भएको संस्था हो, र स्थापना कालदेखि नै यो संस्थाले नेपालका विभिन्न, नेपाल र भारतका सीमा नाकाहरूमा रहेर आफ्ना जुन मानव बेचबिखन विरुद्ध, लैङ्गिक हिंसा विरुद्धका विषयवस्तुहरूको सूचनाहरू सम्प्रेषण गर्ने र सँगसँगै जोखिममा परेका महिला र बालबालिकाहरूको निम्ति परामर्श प्रदान गर्ने र आवश्यकता परेको खण्डमा उनीहरूलाई चाहिँ आवास गृहको समेत व्यवस्था गरेर अनि उनीहरूलाई सिप प्रदान गर्ने यो ढङ्गको साथ हामी पूर्वको काकडभित्तादेखि पश्चिमको कञ्चनपुरसम्म विभिन्न सीमा नाकाहरूमा रहेर विगत 2008 करिब 9 वर्ष पुरा भइसकेको छ, हामी 10 वर्षमा प्रवेश गरिसकेका छौँ, यसरी हामी काम गरिराखेका छौँ।
भनेको सुरक्षा, उद्धार र पुनर्स्थापना,
रोकथाम, सुरक्षा, उद्धार, पुनर्स्थापना र पुनरेकीकरण,
यो काम गर्दै गर्दाखेरि महिलाको विषयवस्तु सबैभन्दा प्रबल रूपमा आयो र तपाईँहरूको ध्येय पनि महिलाहरूसँग नै जोडिएको रहेछ। नवलप्रासीको सन्दर्भमा र छिमेकी जिल्ला, यहाँका छिमेकी जिल्ला चितवन, रूपन्देही लगायतका जिल्लाहरूमा अहिलेसम्म कसरी काम गर्नुभएको छ?
केआई नेपालले हामी प्रिभेन्सन, प्रोटेक्सन, प्रोसिक्युसन र पार्टनरसिप भन्छौँ, यी चारवटा काम गर्दै जाने क्रममा हामीले के महसुस गरेका छौँ भने बेचबिखन हुनुका विविध कारणहरू छन्, महिलाहरू हिंसामा पर्नुका विभिन्न सामाजिक कारणहरू छन्, र ती सामाजिक कारणहरूमा गरिबी, अशिक्षा र सँगसँगै अहिलेको जुन हाम्रो जीवन पद्धति हाम्रो संस्कारमा एक खालको परिवर्तन आएको छ। विश्वव्यापीकरणले गर्दाखेरि हाम्रा सामाजिक रीतिरिवाज परम्पराहरूमा समेत परिवर्तन आएको छ। हाम्रा गाउँघरमा समेत ती आधुनिकीकरणका प्रभावहरू परिरहेका छन् र मान्छे हरेक मान्छे आफू सुखी हुन चाहन्छ, आफ्नो जीवनलाई सुखसहित बाँच्न चाहन्छ र अहिलेको समाजको यो आधुनिकीकरणले ल्याएको जुन एउटा हामी कस्मेटिक लाइफ भन्छौँ, जुन खालको जीवन पद्धतिको हामीले विकास गरेका छौँ, सहरीय जीवन पद्धतिको जुन खालको चाहिँ एउटा प्रभाव नेपालका गाउँघरमा समेत परेको छ, त्यसले गर्दाखेरि नेपाली समाजमा र सँगसँगै बेरोजगारीको कारणले गर्दाखेरि पनि नेपाली समाजमा नेपालका थुप्रै युवा युवतीहरू विदेशी नै प्रचलन बढेको छ, कामको खोजीमा भौँतारी नै प्रचलन बढेको छ। हामीले सुन्ने गरेका छौँ अहिले पनि करिब 40-50 लाख नेपाली युवाहरू विदेशमा छन्, तीमध्ये पनि महिलाहरूको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ।
जस्तो अस्ति भर्खरको कुरा हो, दुबईबाट 44-40 भन्दा बढी महिलाहरूलाई रेस्क्यु गरेर फिर्ता पठाइएको छ, जो बिना भिसा त्यहाँ पुगेका थिए,
र करिब दैनिक 1500 भन्दा बढी युवा युवतीहरू अहिले विदेशी रहेको हामीसँग चाहिँ रेकर्ड हामीले प्राप्त तथ्याङ्कहरू हामी प्राप्त गर्न सक्छौँ। र यहाँले जुन दुबईको प्रसङ्ग उठाउनु भएको छ, हो हामी पहिला चेलीबेटी बेचबिखन भन्ने गर्थ्यौँ र विशेष गरी त्यो चेलीबेटी बेचबिखन चाहिँ नेपाल र भारतको सीमा हुँदै भारतसम्म बेचबिखन हुने गर्थ्यो र भारतका विभिन्न चाहिँ कोठीहरू जुन सञ्चालन गरिएका हामीले सुनेका छौँ, दिल्ली बम्बई जस्ता विभिन्न ठाउँहरूमा त्यहाँ नेपाली चेलीबेटीहरू बेचिएका र ती बेचिएका चेलीहरू केही समयदेखि नेपालका विभिन्न सङ्घ संस्थाहरू नेपाल सरकार लगायतले उद्धार गरेका घटनाक्रमहरू पनि सायद यहाँहरूले सुनिरहनु भएको छ भन्ने लाग्छ। यही परिप्रेक्ष्यमा हेर्दाखेरि अहिले आएर चाहिँ खालि भारतमा मात्रै होइन, संसारका अन्य मुलुकहरूमा पनि भारतको बाटो हुँदै, किनभने भारत र नेपालको जुन खुला सिमाना छ त्यो खुला सिमानाको कारणले भारत जान सहज छ र भारतको बाटो हुँदै तेस्रो मुलुकमा टुरिस्ट भिसामा विशेष गरी जाने खालको प्रचलन बढ्दै गएको छ। दुबई, कतार, साउदी अरेबिया, कुवेत जस्ता विभिन्न मुलुकहरूमा, र अझ केही समय अगाडि त हामीले सुनेका थियौँ र हामीले देख्यौँ पनि केही महिलाहरू भारतबाट श्रीलङ्का हुँदै मध्य पूर्वका विभिन्न मुलुकहरूमा चाहिँ जाने गरेको, लगिने गरेको र बेचिने गरेको कुराहरू हामीले सुन्ने गरेका छौँ। आफै मैले चाहिँ देखेको र भोगेको एउटा अनुभव सानो पनि के सेयर गर्न चाहन्छु भने, मैले करिब करिब 6 महिना अगाडि म यो युएईको आबुधाबी जहाँ चाहिँ हाम्रो नेपाली राजदूतावास छ त्यहाँ पुग्दै गर्दाखेरि मैले 5 जना नेपाली चेलीहरू हाम्रो राजदूतावासको चाहिँ एउटा सेल्टर चाहिँ उहाँले बनाउनु भएको रहेछ त्यहाँ मैले भेटेँ, र ती दिदी बहिनीहरू चाहिँ अरबीहरूले उहाँहरूमाथि किनबेच गर्ने, जसरी चाहिँ एउटा ठुलो कोठामा राख्ने र अरबीहरू आउने र उहाँहरूलाई चाहिँ आफूलाई मन परेको मान्छेलाई किनेर लैजाने र मन परेन भने फेरि त्यहीँ ल्याएर फिर्ता गरिदिने, यस्ता खालका चाहिँ कुराहरू पनि उहाँहरूले सुनाउनु भयो र ती दिदीबहिनीहरू भेटिनु भयो र उहाँहरूलाई हामीले पनि यहाँको नेपाल सरकार, नेपाल प्रहरी, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायतसँग चाहिँ समन्वय गरेर उहाँहरूलाई हामीले नेपालमा चाहिँ फिर्ता गराउने काम समेत गऱ्यौँ। यस्तो विकराल स्थितिमा हामी छौँ, हामीले समुदायमा कसरी काम गरिरहेका छौँ, कस्ता काम गरिरहेका छौँ भन्ने कुरा प्रसङ्ग यहाँले जुन उठाउनु भएको छ, अहिले म नवलपरासीको गैँडाकोटमा बसेर विजय एफएमसँग कुरा गरिरहँदाखेरि नवलपरासी जिल्ला पनि केआई नेपालले काम गरेको एउटा जिल्ला हो। नवलपरासीको बेनी मणिपुर गाविस, तत्कालीन बेनी मणिपुरको सर्दी भन्ने ठाउँमा हामीले हाम्रो कार्यक्रम विगत 4 वर्षदेखि सञ्चालन गरिरहेका छौँ। हामीले त्यहाँका महिलाहरूलाई सबैभन्दा पहिला आफू जागरुक हुनुपर्छ भन्ने कुरा सिकाएका छौँ र महिलाहरूको हामीले समूहहरू निर्माण गर्ने कार्यक्रम हामीले सुरुवात गऱ्यौँ। उहाँहरूले करिब करिब 20-25 जना महिलाहरू, कम्तीमा 20-25 जना महिलाहरूले एउटा समूह निर्माण गर्नुभयो र अहिले त्यहाँनिर लगभग 15 त्यस्ता महिला समूहहरू छन्, हामीले चेली समूहहरू भन्ने गर्छौँ, ती समूहहरूको निर्माण गऱ्यौँ र ती समूहहरूलाई हामीले महिला अधिकारको पक्षमा, महिला हिंसा, लैङ्गिक हिंसा विरुद्धको कुरामा र मानव बेचबिखन विरुद्धको अभियानमा उहाँहरूलाई हामीले चाहिँ विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गऱ्यौँ र त्यो सञ्चालन गरिसकेपछि त्यसपछि हामीले महिलाहरूलाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ, किनभने गरिबी सबैभन्दा पहिलो चाहिँ कुरा हो जसलाई हामीले एड्रेस गर्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूको आर्थिक उपार्जनका उपायहरू के हुन सक्छन्, उहाँहरू कसरी लगानी गरेर चाहिँ केही आर्थिक उत्पादन गर्न सक्नुहुन्छ, त्यसले गर्दाखेरि उहाँहरू बेरोजगारीका कारणले चाहिँ बाहिर जानुपर्ने, काम गर्न जानुपर्ने र त्यही काम गर्न जाने बाहनामा बेचिनुपर्ने चाहिँ बाध्यताबाट उहाँहरू बाहिर निस्कन सक्नुहुन्छ भन्ने उद्देश्यका साथ हामीले ती विभिन्न समूहहरूलाई एकजुट गरेर हामीले एउटा चेली कृषि सहकारी दर्ता गर्ने अभियान हामीले सुरु गऱ्यौँ र अहिले उहाँहरूले इन्डिपेन्डेन्टली त्यो संस्था त्यहाँका महिलाहरूको इन्डिपेन्डेन्ट चेली कृषि सहकारीको रूपमा दर्ता भइसकेको छ। करिब 500 महिलाहरू कस्तो सहकारीको सदस्यहरू हुनुहुन्छ
भनेको ती महिलाहरू कस्तो अवस्थामा हुनुहुन्थ्यो पहिला र अहिले चाहिँ त्यो सहकारीमा आबद्ध भइसकेपछि अथवा तपाईँहरूको त्यहाँ कार्यक्रम गइसकेपछि कस्तो अवस्थामा चाहिँ उहाँहरू आइपुग्नु भयो?
जब त्यो समूहहरू निर्माण भयो, समूहहरू निर्माण भइसक भएसँगै हामीले उहाँहरूलाई विभिन्न आयमूलक र सिपमूलक तालिमहरू समेत प्रदान गर्न सुरु गर्यौँ हामीले।
उहाँभन्दा पहिला चाहिँ उनीहरू उहाँहरूको इन्कम थिएन,
उहाँहरूको कुनै आम्दानीको स्रोत थिएन, कतिपयका श्रीमानहरू विदेश हुनुहुन्थ्यो, छोराहरू विदेश हुनुहुन्थ्यो र छोरीहरू मुख्य गरी यही जिल्ला एउटा सुगम जिल्लाको रूपमा लिइन्छ, गैँडाकोट अहिले नगरपालिका लगभग भरतपुर महानगर पछाडिको अर्को ठुलो र विकसित नगरपालिकाको रूपमा पर्छ र यही गैँडाकोट सँगसँगै झन्डै जोडिएको चाहिँ एउटा गाउँ हो त्यो। त्यो गाउँमा अहिले सबैभन्दा ठुलो विकराल समस्या त्यहाँका महिला दिदीबहिनीहरूको भनाइअनुसार बाल विवाह अत्यन्तै बढी छ त्यहाँनिर। र त्यो बाल विवाह किन बढी छ भने श्रीमानहरू दाईहरू विदेश हुनुहुन्छ र त्यहाँ चाहिँ रोजगारीको समस्या छ र खेतीपाती समेत गर्नको लागि उहाँहरूलाई चाहिँ अब सिँचाइको अभाव छ, कतिपयको जमिन छैन। यस्ता यस्ता कारणले गर्दाखेरि छोरीहरू सानै उमेरमा बिहे गर्ने अथवा भागेर बिहे गर्ने जुन खालको प्रचलन छ त्यसले गर्दाखेरि पनि मानव बेचबिखन बढाएको हामीले महसुस त्यहाँ गरेका छौँ। र अर्को कुरा, सानै उमेरमा बिहे गरिसके पछाडि, सानै उमेरमा बच्चाहरू जन्मिसके पछाडि परिवारमा पनि उहाँहरूको राम्रो सम्बन्ध स्थापित हुन नसक्ने, कलहको स्थिति चाहिँ पैदा हुने, यस्तो कारणले गर्दाखेरि स्वास्थ्यका समस्याहरू हुने, विशेष गरी प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न खालका समस्याहरू हुने, यी विविध कारणले गर्दाखेरि हामीले के सोच्यौँ भने यो ठाउँमा यी महिलाहरूको उत्थानको निम्ति हामीले केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले दिदीबहिनीहरूलाई पहिला मानव बेचबिखन सम्बन्धी लैङ्गिक हिंसाका विरुद्धमा, त्यसपछि गएर प्रजनन स्वास्थ्यका सम्बन्धमा लगायतका विषयमा र कानुनी साक्षरता सम्बन्धी महिलाहरूको अधिकार के हो, अहिलेको नयाँ संविधानले महिलाहरूलाई कस्ता अधिकारहरू दिएको छ लगायतका विषयहरूमा हामीले विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गऱ्यौँ। र अर्को मुख्य विषयवस्तु त्यही बेनी मणिपुर सर्दीको एकजना बहिनी जसलाई हामीले हाम्रो सुनौली बोर्डरबाट हामीले रेस्क्यु गऱ्यौँ र हाम्रो कार्यक्रमको सुरुवात त्यहाँबाट भएको हो। त्यो बहिनी रेस्क्यु भइसकेपछि बहिनीलाई हामीले हाम्रो चितवनको चाहिँ सुरक्षित आवासमा ल्यायौँ। ल्याइसकेपछि उहाँले चाहिँ सिप सिक्नुभयो, सिलाई कटिङ सिक्नुभयो, ब्युटी पार्लर सिक्नुभयो र त्यो सिकिसकेपछि उहाँ चाहिँ त्यो समुदायमा पुनर्स्थापित हुनुभयो। त्यही बहिनी मार्फत हामीले समूह निर्माणको सुरुवात गरेको। समूह निर्माण हुँदै गइसकेपछि पहिलो काम भनेको त्यही बहिनीलाई हामीले प्रशिक्षक बनाएर त्यहाँका दिदी बहिनीहरूलाई हामीले सिलाइ सिकायौँ।
त्यहीँको मान्छेलाई तालिम दिन लगाउँदा पनि प्रभाव कतिको पर्दो रहेछ त?
असाध्यै राम्रो प्रभाव परेको छ, किनभने उहाँहरू पनि यति खुसी हुनुहुन्छ त्यही बहिनीको कारणले गर्दाखेरि केआई नेपालको कार्यक्रम हाम्रोसम्म आइपुग्यो भन्ने खालको हिसाबले पनि उहाँहरू खुसी हुनुहुन्छ र बहिनीको जीवनमा जुन परिवर्तन उहाँहरूले चाहिँ देख्नु भएको छ त्यो परिवर्तनले गर्दा पनि उहाँहरू खुसी हुनुभएको छ।
हामी कुनै प्रसङ्ग मिल्यो भने चाहिँ बेनी मणिपुर पनि पुग्नेछौँ, त्यहाँका स्थानीयसँग पनि भेट गर्नेछौँ। हामी केआई नेपालको कार्यक्रमको प्रभावको कुराकानी गर्दै थियौँ, जस्तो त्यो अवस्थामा रहेका महिलाहरू अहिले परिवर्तन भए, अलिकति केही चार वर्षको अवधिमा कम्तीमा कमाउन सक्ने भए, समूहमा आबद्ध हुन सके, सिप सिक्नुपर्छ भन्ने
मैले थोरै यहाँलाई जानकारी गराउन चाहन्छु। छोटोमा हामीले सहकारी दर्ता गर्नुको उद्देश्य त्यो एउटा वित्तीय संस्था हो, आफै त्यसमा चाहिँ लगानी गर्ने, आफू त्यसको सदस्य बन्ने र सँगसँगै त्यहाँबाट चाहिँ ऋण लिएर व्यवसाय गर्न सक्ने हुनुभएको छ उहाँहरू एउटा। अर्को कुरा भनेको बेनी मणिपुरमा महिलाहरू जो हाम्रो त्यो सहकारीको सदस्य बन्नुभएको छ उहाँहरूमा मानव बेचबिखन र लैङ्गिक हिंसाका विरुद्धका विषयहरूमा उहाँहरूमा सचेतना जागेको छ र उहाँहरू समुदायका अरू दिदीबहिनीहरूलाई पनि ती कुराहरू सिकाउन सक्ने बन्नुभएको छ। र सँगसँगै आय आर्जनको कुरा गर्दै गर्दाखेरि हामीले बेमौसमी तरकारी खेतीको हामीले तालिम दियौँ, हामीले बाख्रा पालनको तालिम दियौँ र सँगसँगै बाख्राको खोर निर्माणको निम्ति हामीले सहयोग पनि गरेका छौँ, आर्थिक रूपमा पनि हामीले सहयोग गरेका छौँ। हामीले तरकारी खेतीको तालिम दिँदै गर्दाखेरि हामीले उन्नत बिउको कुरा, तरकारीमा लाग्ने किराहरूको कुरा, ती कुराहरू हामीले प्राविधिकलाई नै खटाएर उहाँहरूले गरेका तरकारी खेतीका जुन चाहिँ कामहरू छन् त्यसमा सहयोग गर्नको निम्ति हामीले प्राविधिक खटाएर अहिले पनि हामीले त्यो कामलाई हामीले चाहिँ निरन्तरता दिएका छौँ। अहिले हेर्दाखेरि सामान्य ढङ्गले चाहिँ त्यहाँका महिलाहरूले जुन कामहरू पुरानो ढङ्गले गरिराख्नु भएको थियो त्यसलाई अलिकति व्यावसायिक रूपमा चाहिँ काम गर्न सक्ने हुनुभएको छ र एक सिजनमा केही नभए पनि 20-30 हजार तरकारी बेचेर चाहिँ 20-30 हजार आम्दानी गर्न सक्ने थुप्रै महिलाहरू चाहिँ बेनी मणिपुरमा हुनुहुन्छ अहिले।
महिलाहरू अगाडि कुरा आयो नि अलिकति बाहिरको संस्कृति भित्रदैछ, आधुनिकताले छोपेको छ, अनि मान्छेमा कमाउने रमाउने खुसी हुने होइन चाहना बढ्दै गर्दाखेरि पनि जोखिम चाहिँ बढेको हो बेचबिखनको अथवा बाहिर मुलुकमा अवैधानिक रूपमा पुग्ने भन्नुभयो नि।
हजुर हजुर।
समुदायमा कस्तो त्यो बाहेक पनि अब अहिले त शिक्षित समाज भयो, पढ्ने गरेका पनि एसएलसी पास गरेका, प्लस टू पढेका, ब्याचलर पढेका पनि त्यसरी गएको पाइन्छ, के भयो भने अथवा कस्तो अवस्था रहँदाखेरि महिलाहरू त्यसरी बेचिने जोखिम अथवा त्यसरी बाहिर मुलुक पुग्ने जोखिम बढ्दो रहेछ भन्ने कुरा पनि जानकारी गराइदिनु न। जस्तै रेडियो सुनेका व्यक्तिहरूले पनि थाहा पाउन् कि आफूहरू कुन अवस्थामा छु, यो अवस्थामा मलाई कसले कसरी फसाउन सक्छ, म कुन जोखिममा छु भन्ने कुरा चाहिँ जानकारी होस्।
विशेष गरी कस्मेटिक लाइफको कुरा अथवा आधुनिकीकरणका कुरा, सुखी हुने, राम्रो बन्ने एउटा सपना हुन्छ र त्यो सपनालाई पुरा गर्नको निम्ति ऊ आफ्ना दुःख कष्टहरू केही समयको लागि बिर्सन पनि सक्छ। यस कारणले गर्दाखेरि छरछिमेकमा, हाम्रो गाउँघरमा, सहर बजारमा जुन ढङ्गले विदेश जाने, विदेशमा गएर काम गर्ने, पैसा कमाउने जुन खालको एउटा चाहिँ परिपाटीको विकास भएको छ, समग्र एउटा संस्कारमा नै परिवर्तन आएको छ। पढे लेखेका मान्छेले हाम्रा चाहिँ जुन हाम्रा बुवा आमाले जुन काम गर्नुहुन्थ्यो, खेतीपाती गर्नुहुन्थ्यो होइन, घरमा चाहिँ गाई बस्तु पाल्नुहुन्थ्यो, बाख्रा पाल्नुहुन्थ्यो, यस्ता कामहरू चाहिँ पढे लेखेका मान्छेले गर्ने होइन भन्ने खालको गलत संस्कारको विकास भएको छ। र यो विकास हुनुमा फेरि त्यो समुदायको मात्रै दोष छैन, समग्र हाम्रो संरचनाको दोष छ, समग्र संरचनाको दोष छ। र राज्यले पनि हामीलाई व्यावसायिक शिक्षाको जुन जरुरी छ त्यो व्यावसायिक शिक्षामा चाहिँ अहिलेका युवाहरूलाई चाहिँ मोटिभेट गर्ने र त्यसपछि त्यो पढिसकेर बाहिर निस्केपछि व्यवसायमा चाहिँ लाग्ने खालको जुन विकास गर्नुपर्ने छ त्यो विकास हामीले गर्न सकिरहेका छैनौँ। यसले गर्दाखेरि विदेशी नै प्रचलन बढेको छ।
त्यो विदेशी नै प्रचलन रहर र चाहनाले मात्रै भन्दा पनि कसको प्रभावले अथवा कस्ता खालका भनिन्छ लोभ लालचमा फस्यो भनिन्छ, कस्ता खालका कुराहरू चाहिँ आउँदा रहेछन् लोभ लालच भनेको?
लोभ लालच भन्ने कुरा चाहिँ कस्तो हुँदो रहेछ भने अहिलेसम्मको बेचबिखनको आँकडा हामीले हेर्दै गर्दा मुख्य गरी त्यो बेचबिखन चाहिँ आफन्त र नातागोताहरूबाट बढी हुने गरेको देखिएको छ। आफ्ना अभिभावकले पनि छोराछोरीहरूलाई कतै पठाउँदै गर्दाखेरि, पठाउने तयारी गर्दै गर्दाखेरि आफ्ना नजिकका नातेदार छिमेकीहरूको विश्वास गर्ने चलन बढी हुन्छ। र हामीले जति पनि केसहरू अहिलेसम्म फेला पारेका छौँ एकदमै टाढाको व्यक्तिले बेचेको, बेच्न लगेको भन्ने केसहरू अत्यन्तै कम छन्। त्यस कारणले गर्दाखेरि हामी कतै जाँदैछौँ भने, हाम्रा छोराछोरीहरू केटाकेटीहरू कतै जाँदैछन् भने, विशेष गरी छोरीहरूको कुरा हामी गर्छौँ, चेलीहरूको हामी कुरा गर्छौँ, कतै हामीले बाहिर पठाउँदैछौँ भने हामी अत्यन्तै चनाखो हुनु जरुरी छ। उनीहरू कहाँ जाँदैछन्, कोसँग बस्दैछन्, के काम गर्दैछन् भन्ने कुरामा हामी चनाखो हुनु जरुरी छ। र अहिलेका युवतीहरूलाई मेरो विशेष आग्रह के हो भने, तपाईँहरू कसैको ललाइ फकाइमा अथवा कसैको चाहिँ प्रेरणाले अथवा कसैको सहयोगको आश्वासनले चाहिँ तपाईँ बाहिर जाँदै हुनुहुन्छ, विदेश जाँदै हुनुहुन्छ, अथवा नेपालमै पनि, मैले विदेशको मात्रै कुरा गर्दिनँ, नेपालमै पनि आन्तरिक बेचबिखनको ठुलो समस्या छ अहिले। नेपालका विभिन्न सहरहरूमा मनोरञ्जन क्षेत्रका नाममा विभिन्न चाहिँ दोरी, डान्स बार, मसाज सेन्टर, क्याबिन रेस्टुरेन्ट लगायतका नाममा लाखौँ युवतीहरू चाहिँ अहिले बेचबिखनको शिकार भइरहेको अवस्था छ। र अहिलेको पछिल्लो तथ्याङ्क हेर्नुभयो भने ती हाम्रा मनोरञ्जन क्षेत्रहरू जुन अहिले मैले नाम लिएँ, ती क्षेत्रहरू चाहिँ विदेश जाने ट्रान्जिट पोइन्ट भएका छन्। एउटा गाउँको कुनै युवती चाहिँ कुनै मनोरञ्जन क्षेत्रमा काम गर्दै गर्दाखेरि उसको थ्रुबाट गाउँबाट थुप्रै अरू चेलीबेटीहरू त्यहाँसम्म आइपुग्ने र त्यहाँबाट चाहिँ अरू देशहरूमा, भारत लगायतका अन्य तेस्रो मुलुकहरूमा चाहिँ पठाइने गरेका घटनाहरू पनि हामीले सुन्ने गरेका छौँ। र हाम्रो संस्थाले यस्ता घटनाहरूलाई चाहिँ कम गर्नको निम्ति हाम्रो जुन सीमा नाकाहरूमा हाम्रा सीमा निगरानी केन्द्रहरू छन्, ती सीमा निगरानी केन्द्रका कर्मचारी साथीहरू हुन्छ, हामी त्यस्ता घटनाको जानकारी आउने बित्तिकै सबै ठाउँमा हाम्रो इन्फर्मेसन चाहिँ हामी फ्लो गर्ने गर्छौँ र उहाँहरूले पनि त्यसको चाहिँ रोकथामको निम्ति, त्यसको संरक्षणको निम्ति पहल कदमीहरू लिने काम गरिराख्नु भएको छ।
जस्तो झापाको सिमाना जुन काकडभिट्टा नाका छ, नेपालगञ्जको नाका छ, जमुना यता भैरहको सुनौली नाका छ, यी नाकाहरूबाट तपाईँहरूले उद्धार गरेका अर्थात् केआई नेपाल मार्फत उद्धार भएका समाचारहरू पटक पटक आउने गर्छन् ठुलो सङ्ख्यामा। तपाईँहरूले त्यो जानकारी दिँदै गर्दा सुराकीका आधारमा र सोधपुछ गर्दा शङ्का लागेका आधारमा भन्नुहुन्छ नि, यो सुराकी भन्ने शब्दलाई मैले अलिकति कोट गर्न चाहेँ, गाउँघरमा अब कोही कतै जाँदैछ भने अर्को एकजना व्यक्तिलाई शङ्का लागेको हुनसक्छ, त्यो त्यसरी जान लागेको छ, कसरी गयो होला, अथवा यसरी जाँदै गर्दाखेरि उसले कसको साथ लियो होला भन्ने कुरा शङ्का त लाग्या हुन्छ, तर त्यो शङ्का ऊभित्र मात्रै रहन्छ। अब त्यस्तो अवस्थामा तपाईँको सम्पर्कमा चाहिँ कसरी आउने व्यक्ति?
हामी समाजमा काम गर्छौँ, समाजको निम्ति काम गर्छौँ, र त्यो काम गर्दै गर्दाखेरि हामीले मात्रै त्यो काम गरेर त्यो काम सक्षम हुन्छ भन्ने छैन, र हामीले जुन ठाउँमा हाम्रा सीमा निगरानी केन्द्रहरू र हाम्रा शाखा कार्यालयहरू राखेका छौँ ती हरेक ठाउँहरूमा हामीले स्थानीय समितिहरू निर्माण गर्छौँ। पहिलो कुरा त्यहाँ स्थानीय समिति निर्माण गर्छौँ र त्यो समिति चाहिँ केआई नेपालको त्यहाँको शाखा कार्यालयसँग निरन्तर अन्तर्क्रियामा हुन्छ र छलफलमा हुन्छ र जानकारीमा हुन्छ र हामी समय समयमा उहाँहरूसँग बैठक बसेर हामी हाम्रा जानकारी र हाम्रा गतिविधिहरूको बारेमा हामी जानकारी गराउने गर्छौँ र सँगसँगै हामीले काम गर्ने जति पनि शाखा कार्यालयहरू र हाम्रा सीमा निगरानी केन्द्र भएका जुन स्थानहरू छन् त्यहाँको स्थानीय समुदाय सँगसँगै त्यहाँका बस व्यवसायीहरू रिक्सा चालकका चाहिँ विभिन्न सङ्घहरू छन् सङ्गठनहरू छन् उहाँहरू हुनुभयो, होटेल व्यवसायीहरू हुनुभयो लगायतका विभिन्न त्यहाँका चाहिँ महिला समूहहरू हुनुभयो उहाँहरूसँग हामी बारम्बार छलफल र अन्तर्क्रियामा हामी सहभागी भएका हुन्छौँ र त्यो सहभागी हुँदै गर्दाखेरि हामीले उहाँहरूसँग अपेक्षा गर्छौँ मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको निम्ति हामी सबै मिल्यौँ भने मात्रै सम्भव छ र सँगसँगै नेपाल प्रहरीको अहम भूमिका छ। कुनै पनि समयमा हाम्रो संस्थाहरूले हामीले आवश्यकता ठानेको खण्डमा सहयोग मागेको बेलामा नेपाल प्रहरीले हामीलाई सहयोग गर्ने गरेको छ किनभने हामी राज्यलाई सहयोग गर्नको निम्ति आएका संस्थाहरू हौँ। त्यो ढङ्गले हामी चाहिँ सबैको समन्वयमा हामी काम गरिरहेका छौँ र जहाँसम्म यहाँले अघि विभिन्न समाचारहरू आइरहेका छन् भन्ने प्रसङ्ग पनि उठाउनु भएको छ त्यसमा सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका छ। जसरी आज हामी विजय एफएममा कुरा गरिरहेका छौँ यसले हामी चाहिँ हजारौँ श्रोताहरूको बिचमा हामीले हाम्रो आवाजलाई जुन पुर्याइरहेका छौँ त्यसरी नै पत्र पत्रिकाहरू मार्फत पनि बेचिएका घटनाहरू बेचिनुका कारणहरू त्यसपछिका सम्भावनाहरू लगायतका विषयहरूमा हाम्रा सञ्चारकर्मी साथीहरूले असाध्यै सहयोग पुर्याइराख्नु भएको छ उहाँहरूसँग पनि हामी निरन्तर छलफल र अन्तर्क्रियामा छौँ। त्यसले गर्दाखेरि हाम्रो काम गर्नको निम्ति हामीलाई सुराकीको कुरा जुन गरिएछ विशेष गरी सुराकी भन्ने शब्द कति राम्रो होला नहोला मुख्य गरी हामीलाई चाहिँ इन्फर्मेसन सेयरिङ भन्छौँ हामी सूचना दिने काम चाहिँ विभिन्न समुदायका व्यक्तिहरूले विभिन्न पेसा व्यवसायमा भएका व्यक्तिहरूले गर्ने गर्नुभएको छ र आवश्यक परेको खण्डमा कुनै केसहरू त्यस्ता पनि हुने गर्छन् अनावश्यक खालका दबाबहरू आइदिने जो सम्भावित चाहिँ पीडकहरू हुन्छन् सम्भावित जो ट्राफिकर्सहरू हुन्छन् उनीहरूलाई हामीले कारवाहीको प्रक्रियामा अगाडि लाँदै गर्दाखेरि विभिन्न खालका दबाबहरू आउने खालका कुराहरू पनि महसुस गरेका छौँ। राजनीतिक पनि हुन सक्छन् सामाजिक पनि हुन सक्छन् अथवा विभिन्न खालका दबाबहरू आउँदै गर्दाखेरि हामीले ती दबाबहरूबाट फेरि बाहिर निस्किनको निम्ति पनि हामीले स्थानीय समुदायकै हामी सहयोग लिने गर्छौँ नेपाल प्रहरीको सहयोग लिने गर्छौँ।
अन्त्यमा एउटा क्वेसन गर्न चाहन्छु तपाईँहरूले यो काम गर्दै गर्दाखेरि राजनैतिक अरू सबै सामाजिक सङ्घ संस्थाको सरकारी निकायको प्रहरीको कुरा आयो स्थानीय स्तरका राजनैतिक दल अथवा राष्ट्रिय स्तरमा पनि राजनैतिक दलको साथ सहयोग चाहिँ कतिको पाउनु भएको छ?
वास्तवमै नेपालका राजनीतिक दलहरूले नेपालको सामाजिक अभियानका विषयमा जति चासो व्यक्त गर्नुपर्ने हो जुन ढङ्गले लाग्नुपर्ने हो त्यसरी लागिरहेको हामीले देखेका छैनौँ
भनेको साथ निकै नै कम पाउनु भएको
कम छ एकदमै। सँगसँगै नेपालका केही संवैधानिक आयोगहरू छन् महिला आयोग भनेको छ नेपालमा होइन सँगसँगै अरू विभिन्न त्यस्ता खालका मुस्लिम आयोग दलित आयोग लगायतका विभिन्न आयोगहरू छन् ती आयोगहरूको मुख्य भूमिका चाहिँ आफ्नो क्षेत्रमा क्रियाशील भएर समाजमा पछाडि पारिएका जुन वर्गहरू छन् जुन समुदायहरू छन् जुन लिङ्ग छन् तिनीहरूलाई माथि उठाउनको निम्ति जुन खालको भूमिका निर्वाह गर्नुपर्ने हो त्यसमा कमी भइरहेको छ। त्यसैले लाग्छ हाम्रो भूमिका बढी छ हामीले बढी भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेका छौँ र अहिले आएर सरकारको पक्षबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आफ्नो छुट्टै एउटा शाखा मन्त्रालयमा मानव बेचबिखन विरुद्धको शाखा जुन गठन गरेको छ राखेको छ त्यो शाखासँग पनि हामी समन्वय गरेका छौँ र अहिले 75 जिल्लामा अहिले जुन हाम्रा 75 जिल्लाहरू छन् 75 जिल्लामा महिला बालबालिका कार्यालय छ र त्यहाँ महिला बालबालिका कार्यालय मार्फत पनि महिला र बालबालिकाका इस्युहरूमा काम गर्ने संस्थाहरूसँग समन्वय गर्ने काम चाहिँ अहिले नेपाल सरकारले अलि मजबुत बनाएको महसुस हामीलाई भएको छ र हामी सरकारले केही पनि गरेन भन्ने पक्षमा छैनौँ। सरकारले केही कामको राम्रा कामको सुरुवात गरेको छ विभिन्न पोलिसीहरू नीति नियमहरू बनाउने जुन कुराहरू छन् ती कुराहरूमा सरकार लागेको छ हामीले सरकारलाई सहयोग पनि गरिरहेका छौँ ती विषयहरूमा र म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने यो हामीले सरकारको मुख ताकेर मात्रै हामीले मानव बेचबिखन शून्य समाजको परिकल्पना गर्न सक्दैनौँ। तपाईँ हामी सबै एकजुट हुनुपर्छ र एकजुट हुँदै हामी अगाडि बढ्न सक्यौँ भने यो जुन अपराध छ यो अपराधको हामीले न्यूनीकरण गर्दै हामी यसको अन्त्यतर्फ हामी अग्रसर हुन सक्छौँ।
समय सकिएको छ, के भन्न चाहनुहुन्छ रेडियो सुन्ने श्रोता आफन्तलाई केआई नेपाल र इन्द्रराज भट्टराईको तर्फबाट?
केआई नेपाल र म आफै व्यक्तिगत रूपमा पनि महिला अधिकार, महिलाहरूको सशक्तिकरणको पक्षमा दह्रो ढङ्गले उभिएको संस्था र व्यक्तिको रूपमा पनि म आफू चाहिँ अगाडि बढिराखेको छु र मुख्य त मैले मात्रै होइन मेरो एउटा ठुलो चाहिँ हाम्रो टिम छ, त्यो टिमले हामी काम गरिराखेका छौँ र सँगसँगै यो क्षेत्रमा काम गर्ने थुप्रै अरू सङ्घ संस्थाहरू छन् उहाँहरूसँग पनि हामी समन्वय गरिराखेका छौँ। हरेक जिल्लामा सिडिओको अध्यक्षतामा यो मानव बेचबिखन विरुद्धको चाहिँ एउटा सञ्जाल पनि निर्माण भएको छ, त्यो सञ्जालले पनि आफ्नो ढङ्गले काम गरिराखेका छ। म सबै श्रोताहरूलाई जानकारी गराउन चाहन्छु केआई नेपालको हेड अफिस काठमाडौँमा छ र सँगसँगै काठमाडौँबाट हामी तराईका विभिन्न जिल्लाहरू अहिले हामी चाहिँ विराटनगरदेखि नेपालगञ्जसम्म चितवन, नवलपरासी, बिरगन्ज, त्यसपछि कृष्णनगर, कपिलवस्तु, रूपन्देही, बाँके विभिन्न जिल्लाहरूमा हामीले जुन काम गरिराखेका छौँ मानव बेचबिखन र लैङ्गिक हिंसा सम्बन्धी कुनै समस्याहरू परेमा तपाईँहरूले केआई नेपालको केन्द्रीय कार्यालय काठमाडौँ जाउलाखेलमा अवस्थित छ र सँगसँगै हाम्रा सबै शाखा कार्यालयहरू जुन मैले जुन नामहरू लिएको छु ती शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक चाहिँ सहयोगको यहाँहरूले चाहिँ अपेक्षा गर्नुभयो भने त्यो सहयोग हामीले दिन सक्नेछौँ र सँगसँगै समाजमा विभिन्न ढङ्गले मुख्यत मानव बेचबिखनको कारणले र अर्को चाहिँ लैङ्गिक हिंसाका कारणले चाहिँ समस्यामा परेका दिदीबहिनीहरूको निम्ति उद्धार गर्नुपर्ने आवश्यकता भएमा र ती खालका समस्याहरू परेमा उहाँहरू आउन सक्नुहुनेछ। कसैको लागि अत्यावश्यक मानव बेचबिखनको चाहिँ जोखिममा परेका अथवा बेचबिखनमै परेकाहरूको निम्ति सुरक्षित आवास गृहको आवश्यकता परेमा चितवनको भरतपुरमा सुरक्षित आवास गृह छ, त्यहाँ तपाईँहरूले सेवा प्राप्त गर्न सक्नुहुनेछ। सँगसँगै संस्थाले सिप सिकाउने काम पनि गरिरहेको छ, त्यो सिप सिक्ने अवसर पनि तपाईँहरूले प्राप्त गर्नुहुनेछ र हाम्रो केआई नेपालको जुन फेसबुक पेज छ केआई नेपाल यहाँहरूले खोज्न सक्नुहुन्छ, इङ्ग्लिसमा केआई नेपाल देख्न सक्नुहुनेछ। हाम्रो वेबसाइट छ www.keainepal.com, त्यसमा पनि यहाँ गएर यहाँहरूले हाम्रो फोन नम्बर, हाम्रो इमेल सबै कुरा चाहिँ त्यहाँ प्राप्त गर्न सक्नुहुनेछ र तपाईँहरू सबैको साथ पायो भने केआई नेपालले आजसम्म गरेको जुन काम छ त्योभन्दा धेरै बढी काम गर्न सक्नेछ र तपाईँहरू सबैलाई केआई नेपाल सँगसँगै मानव बेचबिखन र लैङ्गिक हिंसा मुक्त समाजको परिकल्पना जुन हामीले गरेका छौँ त्यसलाई पूर्णता दिने जुन अभियान छ यो अभियानमा लामबद्ध हुनको निम्ति म हार्दिक आग्रह गर्न चाहन्छु।
धेरै धेरै धन्यवाद, यो समय दिनुभयो, स्टुडियोसम्म आइदिनुभयो।
धन्यवाद विशेष गरी लक्ष्मीजी र विजय एफएम परिवारलाई। एउटा सामाजिक जुन अभियान छ यो अभियानमा तपाईँहरूको पनि साथ जुन प्राप्त भएको छ यसको निम्ति म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
प्रिय आफन्त, केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईसँग कुराकानी गर्दै थियौँ। केआई नेपाल के हो, के गरिरहेछ, के गर्छ, कसरी गरिरहेछ भन्ने कुरासँगै एउटा डरलाग्दो तथ्याङ्क हामीसँग आएको छ कि नेपालमा मात्रै होइन, नेपालबाट विदेशमा मात्रै होइन नेपालभित्रै पनि चेलीहरूको बेचबिखन हुन्छ, मानव बेचबिखन हुन्छ। हामी त्यो नियन्त्रण गर्न र मानव बेचबिखन मुक्त समाज निर्माणका लागि प्रयासरत रहेको संस्थाका बारेमा जानकारी दिने एउटा प्रयास गरौँ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु केआई नेपाल र कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईलाई। यो कुराकानीसँगै आजको श्रृङ्खलाको समय सकिएको छ, आगामी साता फेरि पनि यस्तै श्रृङ्खलाका साथ उपस्थित हुनेछौँ। महिलाहरूलाई सचेत गराउनु नै कार्यक्रम सचेतनाको ध्येय हो र त्यसका लागि महिला मात्रै होइन महिलासँगै पुरुष र समुदायका हरेक वर्गको हात रहन्छ, यो भन्न चाहन्छौँ। विजय एफएम सुन्दै रहनुहोला। आजको श्रृङ्खलाबाट प्रविधिका सहकर्मी समय रेग्मीसँगै लक्ष्मी पौडेल बिदा हुन्छु। नमस्कार।